यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। अविरल वर्षापछिको पहिरोमा परि स्याङ्जा र पाल्पामा 11 जनाको मृत्यु भएको छ भने अन्य 5 जना घाइते भएका छन्, बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका 14 तमादीमा एकै परिवारका 9 जना र कालीगण्डकी गाउँपालिका 4मा 1 जना गरी 10 जनाको मृत्यु भएको हो। पहिरोमा परि तमादीका 48 वर्षीय माया नेपाली, 60 वर्षीय सानु नेपाली, 30 वर्षीय दीपक नेपाली, कुलदीप नेपाली, 9 वर्षीय विवश नेपाली, विनिता नेपाली, 1 वर्षीय बालक शिशिर नेपाली र उमाकला नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोमा पुरिएकी 17 वर्षीय मनिषा नेपालीलाई जीवितै उद्धार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका 4 गौतम डाँडामा पहिरोमा पुरिएर 16 वर्षीय विष्णु दमाईको पनि मृत्यु भएको छ। त्यहाँ पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। यस्तै पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर 2 फोक्सिङकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका 5 जना बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहे पनि पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ। पहिरोले फोक्सिङकोटमा 3 घर पुरिएको छ भने अन्य 17 घर जोखिममा रहेको प्रहरीले जनाएको छ। पाल्पाकै रम्भा गाउँपालिका वडा नम्बर 3 सुरुङ डाँडामा पहिरोले घर पुरिँदा 27 वर्षीय मोतीसरा गाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो। कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली नदीको क्वाजवे तर्ने क्रममा जीप बगाउँदा बेपत्ता भएका 2 जना मध्ये अर्घाखाँची घर भएका केशव भाट छेत्रीको शव भेटिएको प्रहरीले जनाएको छ। खोजी गर्ने क्रममा जीप बगाएको ठाउँदेखि 3 किलोमिटर तल सुडौली स्थित नदी किनारमा छेत्रीको शव फेला परेको र 1 जना अझै बेपत्ता रहेको प्रहरी निरीक्षक अर्जुन ढकालले बताउनुभयो। अझै केही दिन वर्षा जारी रहने र बाढ़ी पहिरो आउन सक्ने भएकाले उच्च सावधानी अप्नाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा बस्न आम नागरिकलाई गृह मन्त्रालयले आग्रह गरेको छ। आज नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगंगा र त्यसका सहायक नदीमा बाव खतरा हुने बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली, कोशी, कन्काई, कमला, बागमतीमा पानीको बाव बढ़ने भएकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अप्नाउन अनुरोध गरिएको छ। वर्षाका कारण रूपन्देहीका नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको छ। तिनाउ, दानव, रोहिणी, कञ्चन लगायतका सबैजसो नदीहरूमा पानीको सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आग्रह गरेको छ। पश्चिमी न्यून चापी प्रणालीको प्रभावले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोविड 19 महामारीले उब्जाएको संकटको घड़ीमा मानिसलाई गरीब हुनबाट रोक्न अहिलेको मुख्य चुनौती भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 75 साधारण सभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वर्तमानमा स्वास्थ्य र आर्थिक संकटका बीच नागरिकमा लगानी गर्नु र उनीहरूलाई पुनः गरीब बन्नबाट रोक्नु एउटा महत्वपूर्ण चुनौती हुने बताउनु भएको हो। महामारीले पूर्ण गरीबी अन्त्य गर्न र चाँडोभन्दा चाँडो गरीबका अन्य सबै रूपलाई कम गर्न भइरहेको प्रयासमा गम्भीर असर पारेको पनि प्रधानमन्त्री ओलीले औल्याउनु भयो। हामी महामारीका कारणले उत्पन्न भएका स्वास्थ्य र आर्थिक दुवै अवसरबाट हाम्रा नागरिकको जीवन बचाउन सक्दो प्रयास गरिरहेका छौं। म दृढ़ विश्वास गर्दछु कि इमानदार राष्ट्रिय प्रयास र वृहत्तर विश्वव्यापी विकास सहयोग र समर्पित समर्थन उपायहरूका साथ हामी यस महामारीलाई पार गर्न, आर्थिक सुधार प्राप्त गर्न र छिटो विकासको बाटोमा जान सक्दछौ। प्रधानमन्त्री ओलीले नेपालको प्रयासबारे भन्नुभयो। कोरोना भाइरस संक्रमणका कारण काठमाडौँ उपत्यकामा हिजो 617 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले 12 पुरूष र 5 महिलाको मृत्यु भएको जानकारी दिनुभएको हो। संक्रमणबाट काठमाडौँका 4 जना, भक्तपुर र धनुषाका 2-2 जना, मोरङ, झापा, सुनसरी, रौतहट, धादिङ, तनहुँ, दाङ, कपिलवस्तु र नवलपरासीका 1-1 जनाको मृत्यु भएको डाक्टर गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 453 पुगेको छ। यस्तै हिजो 54 जिल्लाका थप 1497 जना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या 69,301 पुगेको पनि मन्त्रालयले जनाएको छ। काठमाडौँमा 609, भक्तपुरमा 51 र ललितपुरमा 95 गरी हिजो काठमाडौँ उपत्यकामा 755 जना संक्रमित थपिएका छन्। हाल 71 जिल्लामा 18,437 जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितहरू मध्ये 9,823 जना होम आइसोलेसन र 8,614 जना संस्थागत आइसोलेसनमा रहेको पनि प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको खोप तयार हुनासाथ नेपालमा ल्याउन आवश्यक तयारी भइरहेको जनाएको छ। राष्ट्रिय सरकार तथा समन्वय समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भारत, चीन, रसिया, अमेरिका लगायतका देशमा विकास भइरहेको कोरोना विरूद्धको खोप नेपालमा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिनुभएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले पछिल्लो केही दिन यता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। मन्त्री पुनले हिजो साँझ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला सहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको हो। वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम प्रभावकारी नभएको संसदीय उपसमितिले ठहर गरेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका सम्बन्धमा अध्ययन गर्न समितिद्वारा गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाको स्थलगत अनुगमन पश्चात वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा तीव्र रूपमा रूख कटान भइरहेको निचोड़सहितको प्रतिवेदन पेश गरेको हो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले केन्द्रीय कारागारबाट अस्पताल पुर्याइएका कैदी बन्दी रामलखन जयसवालको मृत्युको सम्बन्धमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका पदाधिकारीसँग छलफल गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा समितिका सांसदहरूले कैदी बन्दीको शंकास्पद मृत्युका सम्बन्धमा वीर अस्पतालले स्पष्ट पार्नुपर्ने धारणा राख्नु भएको थियो। बैठकमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्सका उपकुलपति डाक्टर देवनारायण शाहले कैदी बन्दी रामलखन जयसवालको अस्पताल ल्याउनु अगाडि नै मृत्यु भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गर्नुभएको विज्ञप्तिमा नेकपा सचिवालयको बैठकले संवैधानिक नियुक्तिहरू गर्ने विषयमा आफूलाई संलग्न गराएको भन्दै यस्तो क्रियाकलापले संवैधानिक निकायको गरिमा अन्त्य हुने उल्लेख गरिएको छ। यस्तै कांग्रेसले हुम्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो वा होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको भन्दै ध्यानाकर्षण भएको पनि जनाएको छ। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने संघीय तहका 11,160 जना सरकारी कर्मचारीलाई जनै 5,000 रूपियाँ जरिवाना गर्ने निर्णय गरेको छ। अख्तियारको हिजो बसेको बैठकले सम्पत्ति विवरण समयमा नबुझाएको भन्दै 2,504 निजामती कर्मचारी, नेपाल प्रहरीका 111, शिक्षक 7,613 जना र अन्य 1,432 जनालाई जनै 5,000 रूपियाँ जरिवाना गरी सम्पत्ति विवरण बुझाउन लगाउने निर्णय गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। 6 बजेको समाचार यहीँ पूरा हुन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।